بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. یہ ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل ہے. آج اکتوبر کی 19 اور محرم الحرام کی 28 تاریخ ہے. پروگرام پیش خدمت ہے عالمی منظرنامہ. میں ہوں آپ کا میزبان صہیب بن نور اور میرے ساتھ اس وقت اسٹوڈیو میں تشریف فرما ہیں سینئر صحافی اور معروف تجزیہ نگار جناب پروفیسر سعید احمد صاحب.
السلام علیکم.
جی سامعین، عالمی منظرنامہ پروگرام میں ہم آپ کو خوش آمدید کہتے ہیں، اور عالمی منظرنامہ پروگرام میں ہم آپ کو ملکی اور بین الاقوامی خبروں سے نہ صرف آگاہ کرتے ہیں بلکہ اپنے اسٹوڈیو میں موجود ماہرین کی آراء و تجاویز سے بھی آگاہ کیا جاتا ہے. اپنے پروگرام کا باقاعدہ آغاز کرتے ہیں اور آج کے اہم موضوعات آپ کو بتاتے چلتے ہیں. پاکستان اور امریکہ خطے میں امن و خوشحالی کے لیے دو طرفہ تعلقات کے فروغ پر متفق. بھارت کے ساتھ کنٹرول لائن پر کشیدگی خطے کے امن کے لیے خطرہ ہے، اقوام متحدہ میں پاکستان کی مستقل مندوب ڈاکٹر ملیحہ لودھی. افغان صوبے قندھار میں طالبان حملے کے نتیجے میں 41 فوجی ہلاک ہو گئے. روہنگیا مسلمانوں کے خلاف مظالم، امریکہ نے میانمار کی فوجی قیادت کو ذمہ دار قرار دے دیا. میانمار کی حکومت روہنگیا مسلمانوں کے تحفظ کو روکنے کے لیے مکمل طور پر ناکام رہی، اقوام متحدہ. ترک صدر رجب طیب اردوغان کا کہنا ہے کہ کسی بھی مزاحمت کی صورت میں عراقی سرحد بند کر دی جائے گی. کاتالونیا کی آزادی کے لیے نئے انتخابات کرائے جا سکتے ہیں اسپین. اور سامعین، اس کلاب پروگرام میں شامل کریں گے مختصر سی قومی اور بین الاقوامی خبریں اور بین الاقوامی اداریہ بھی. جی سامعین، موضوعات کی تفصیل کی جانب بڑھیں گے لیکن یہاں پہ وقت ہوا ہے چھوٹ سے بریک کا. واپس آتے ہیں بریک کے بعد، ہمارے ساتھ ہی رہیے گا.
اپنی صبح کا آغاز کیجیے قومی اور علاقائی اخبارات کی اہم خبروں اور اداریوں پر مبنی پروگرام آج کے اخبار کے ساتھ. ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل آپ کے لیے روزانہ صبح 7:10 سے 8 تک پیش کرتا ہے پروگرام آج کے اخبار. سنتے رہیے ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل صبح 7 سے رات 12 تک. ریڈیو پاکستان، قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ.
ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل آپ کے لیے پیش کرتا ہے مارننگ شو صبح بخیر پاکستان، روزانہ 8:10 سے 10 تک، جس میں آپ سن سکتے ہیں اہم قومی اور بین الاقوامی خبریں اور ان پر تجزیے، ملک بھر سے ہمارے نمائندوں کی براہ راست رپورٹس.
آج کا دن تاریخ کے آئینے میں سائنس اور ٹیکنالوجی کی خبریں، تجارتی دنیا کا حال، کھیل کے میدان سے تازہ ترین معلومات اور موسم کا حال۔
نیوز اینڈ کرنٹ افیئرز چینل آپ تک پاکستان اور دنیا بھر سے تازہ ترین معلومات پہنچانے کا سب سے بڑا ذریعہ۔
ریڈیو پاکستان، قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ۔
ریڈیو پاکستان کے نیوز اینڈ کرنٹ افیئرز چینل سے آپ سنتے ہیں پروگرام نیا دن، پیر سے ہفتہ تک صبح 10:05 سے 11 تک۔ اس پروگرام میں آپ سن سکتے ہیں دنیا میں رونما ہونے والے اہم واقعات، کراچی سے خیبر تک وطن عزیز کا حال و احوال، اور ملکی و بین الاقوامی امور کے ماہرین کی خصوصی تجزیے۔ آپ گھر میں ہیں یا سفر میں، یا کر رہے ہیں کھیتوں میں کام، ریڈیو پاکستان، قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ۔
جی سامعین، ویلکم بیک۔ پروگرام آپ سن رہے ہیں آبی منظرنامہ، میں ہوں آپ کا میزبان صہیب بن نور، اور میرے ساتھ اسٹوڈیو میں تشریف فرما ہے سینئر صحافی اور معروف تجزیہ نگار جناب پروفیسر سعید احمد صاحب۔ اور سامعین، موضوعات کی جانب بڑھنے سے پہلے، جتنے بھی پاکستان میں ہماری ہندو برادری رہ رہی ہے ان سب کو دیوالی کی بہت بہت مبارکباد، اور وزیر اعظم شاہد خاقان عباسی نے بھی دیوالی کے موقع پر ہندو برادری کو مبارکباد دی ہے، اور اپنے پیغام میں انہوں نے کہا کہ حکومت اقلیتوں کی فلاح و بہبود اور ان کے حقوق کے تحفظ کے لیے پرعزم ہے، اور انہوں نے کہا کہ پیغمبر پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے سنہری اصول ہمیں اقلیتوں کے تحفظ کے حوالے سے رہنمائی بھی فراہم کرتے ہیں، اور وزیر اعظم نے علماء کرام پر زور دیا کہ وہ معاشرے میں ہم آہنگی کے فروغ کے لیے اپنا کردار ادا کریں۔ پروفیسر صاحب، آپ بھی مبارکباد پیش کرنا چاہیں گے؟
ایک تو ان کو مبارکباد، اور دوسرا یہ کہ اس میں ایک بات دو حوالوں سے ہم دیکھیں گے، بلکہ تین حوالوں سے۔ ایک تو یہ کہ ہم نے یونائیٹڈ نیشن میں جو کمٹمنٹ دی تھی مائنورٹیز کے رائٹس کی اور تحفظ کی، اس کے حوالے سے ہم نے یہ بھی کہا تھا کہ وہ اپنے عقیدے کے مطابق اپنے تہوار منا سکتے ہیں، تو یہاں پر پاکستان میں وہ اپنے عقیدے کے مطابق تہوار مناتے بھی ہیں، ایون کہ ان میں بہت سارے مسلمان بھی پارٹیسپیٹ کرتے پاکستان۔ دوسرا یہ کہ آئین پاکستان نے جو گارنٹیاں دی ہوئی ہیں، جو ان کو ضمانتیں دی ہیں، اس کو پورا کرنے کے لیے حکومت اس کے حوالے سے اقدامات کر رہی ہے۔ تیسرا یہ کہ اسلام یہ کہتا ہے لکم دینکم ولی دین، تمہارے لیے تمہارا دین، میرے لیے میرا دین، اس کا مطلب یہ ہے کہ کو ایگزسٹنس جو ہے اس کی بات کرتا ہے اسلام، کہ ایک ٹیریٹری کے اندر دیگر مذاہب کے لوگ مسلمانوں کے ساتھ مل کر رہ سکتے ہیں، تو ہمیں اپنی دین کی بات پر، دین کے احکامات پر عمل پیرا ہوتے ہوئے ہندوؤں کو ان کے اس تہوار کو منانے، ان کی خوشی دیکھنے کے لیے ہمیں جو ہے وہ اس کو اپریشیٹ بھی کرنا چاہیے، انہیں سپیس بھی دینی چاہیے، اور یہ ان کا حق بھی ہے۔
بے شک آپ نے دوست فرمایا، اور سامعین، جتنے بھی ہمارے اس وقت ہندو برادری ہماری پاکستان میں جو موجود ہے، جو ہمیں سن رہی ہے، ایک دفعہ پھر انہیں دیوالی کی بہت بہت مبارکباد، اور ریڈیو پاکستان کی جانب سے اور نیوز اینڈ کرنٹ افیئرز چینل کی جانب سے تمام ہندو برادری کو بہت بہت مبارک ہو۔ اور سامعین، بڑھتے ہیں اپنے اہم موضوع کی جانب، اور آج کا موضوع امریکہ اور پاکستان کے تعلقات کے حوالے سے ہے۔ پاکستان اور امریکہ نے خطے میں امن و خوشحالی کے لیے دو طرفہ تعلقات کے فروغ پر اتفاق کیا ہے، اور یہ اتفاق رائے امریکہ کے نائب صدر مائک پینس اور وزیر اعظم شاہد خاقان عباسی کے درمیان ٹیلی فون پر گفتگو میں ہوا، اور امریکہ کے نائب صدر نے وزیر اعظم کو ٹیلی فون کیا، اور امریکی شہری کیٹلن کولمن اور اس کے شوہر جوشوا بوائل اور تین بچوں کی حفاظت بازیابی پر حکومت پاکستان کا شکریہ بھی ادا किया और उन्होंने पाक फौज और खुफिया इदारों की पेशावराना महारत को भी सराहा और नायब सदर ने दो तरफा ताल्लुकात की अहमियत का अदा करते हुए कहा है कि अमरीका खित्ते में अमन और खुशहाली के लिए दो तरफा ताल्लुकात को मजबूत बनाएगा और मुल्की सरजमीन से दहशतगर्दी के खात्मे के बारे में पाकिस्तान के पुख्ता अज़्म का अदा करते हुए वजीर आजम ने कहा कि पाकिस्तान अमरीका की जानिब से फराहम करदा काबिल एतमाद खुफिया इत्तला की फरहमी पर बरवक्त कार्रवाई करेगा और फ्रीकैन ने भामे दिलचस्पी के शोबों में ताउन मजबूत बनाने के लिए आला सतह के रबते बरकरार रखने पर इतफाक किया और नायब सदर ने वजीर आजम की जानिब से मुस्तकबिल करीब में दौरे पाकिस्तान की दावत भी कबूल कर ली है। क्या कहेंगे इस हवाले से प्रोफेसर साहब, काफी अहम डेवलपमेंट हम देख रहे हैं और खासतौर पर उसके बाद से जब से वो एक अमेरिकन जो कैनेडियन थी नेशनल उस फैमिली को बाजियाब कराया गया और हिफाजत तौर पर बाजियाब कराया गया हमारी हुकूमत हमारी इंटेलिजेंस की जानिब से एजेंसियों की जानिब से जितने भी यहां पर इदारे हैं उनकी जानिब से, क्या कहेंगे अब ताल्लुकात को आप किस नहज पे देख रहे हैं, क्या अहम डेवलपमेंट हो सकती है आने वाले वक्त में?
बिस्मिल्लाहिर्रहमान। देखिए बात यह है कि ये जो डेवलपमेंट है अपनी नवीयत की बहुत बड़ी डेवलपमेंट है। यहां पर ये देखें कि बात हुई है बायलेटरल टाइज को मजीद स्ट्रेंथन करने की, मजीद आगे बढ़ाने की, और किस लिए कि इस रीजन में खासतौर पर अफगानिस्तान के हवाले से, साउथ एशिया के हवाले से यहां पर अमन भी कायम करना या सिक्योरिटी के मामलों को ठीक देखना और इलाके का इस्तेहकाम जो है उसको मजबूत करना है। अब ये देखिए कि एक तरफ तो यहां पर नायब अमेरिकन सदर जो है, नायब सदर जो है माइक पेंस, वो इस हवाले से गुफ्तगू कर रहे हैं, यानी कि ये स्टेटस जो है ये उससे बड़ा है। दूसरी तरफ जो है यूनाइटेड नेशन में जो रिप्रेजेंटेटिव है अमेरिका की निकी, उनके जिनका जो जिसको जो है वो इंडियन आजाद है
जी,
वो वहां पर अमेरिका और इंडिया जो फ्रेंडशिप फोरम है उसमें ये इन बातों की तरफ जो है वो चीजों को लेकर जा रही है कि हम मुमकिन है कि इंडिया को एक ऐसा साउथ एशिया में रोल दें जिसमें एज ए जो विजिलेंट पाकिस्तान पर हम उसको फोकस कर सकते हैं।
सही।
अच्छा, अब ये देखिए जब से डोनाल्ड ट्रंप आए हैं तो उनकी जो पॉलिसीज हैं वो आगे ट्रांसमिट कैसे हो रही हैं। यहां पे नायब सदर पाकिस्तान के वजीर आजम से शाह खाकान अब्बासी से टेलीफोन कन्वर्सेशन कर रहे हैं और एक तरफ देखें कि उनकी इंटेलिजेंस शेयरिंग पर पाकिस्तान ने जो इकदाम किए और फिर ये कि अमेरिकन जो खातून थी और उनके कैनेडियन हस्बैंड और तीन बच्चों को बाजियाब करके बाहफाजत वहां पे पहुंचा दिया, उसको अप्रिशिएट भी किया जा रहा है।
बिल्कुल
मुख्तलिफ स्टेप्स, यानी कि वहां पर उनका माई का ये भी कहना था कि पाकिस्तान ने अपनी सरजमीन से दहशतगर्दी का कलाकमा किया है। इसका मतलब यह है कि अमेरिका के वो गोशे या अमेरिका की एक जो है वो लेयर ये बात समझती है कि पाकिस्तान ने दहशतगर्दी के खिलाफ बहुत बड़े इकदाम किए हैं और ये सामने नजर भी आ रहा है। अच्छा, दूसरी तरफ ये है कि वो जो डोनाल्ड ट्रंप के करीब इंडियन नजाद लोग हैं उनकी ये कोशिश है कि पाकिस्तान के खिलाफ एक मजबूत लॉबी जो है वो तैयार की जाए और इसके हवाले से जो है वो अमेरिकन सदर डोनाल्ड ट्रंप उसके एडवाइजर उनको मशवरे गलत दे रहे हैं। बात यह है कि पाकिस्तान का जो रोल है वो इस खत्ते में बहुत अहम है।
सही।
और उस खत्ते में रोल अहम होने के साथ साथ सबसे वो जो बड़ी और सबसे अहम चीज है, जो सबसे बड़ी बोन ऑफ कंटेंशन है, वो कश्मीर का रेजोल्यूशन है। अच्छा, अब ये देखें कि एक तरफ अमेरिकन ये भी ब्लेम करते हैं कि हमें ये खदशा है कि पाकिस्तान का जो एटॉमिक प्रोग्राम है कि कहीं वो दहशतगर्दों के हाथ ना लग जाए। अच्छा, अब हम इसका एनालिसिस देते हैं कि इस वक्त ये अमेरिकन जो मुख्तलिफ अदारे हैं उनकी अपनी रिपोर्ट है कि सबसे ज्यादा सिक्योर मजबूत और सेफ जो है न्यूक्लियर प्रोग्राम वो पाकिस्तान का है। इवन वो रैंक करते हैं कि अमेरिका के जो प्रोग्राम है उससे भी ज्यादा सेफ है।
बिल्कुल ऐसे ही।
जब देखिए इतना अब तो अल्हम्दुलिल्लाह हमने दहशतगर्दी का कलाकमा करके रख
दिया।
यहां जब दहशतगर्दी के मुतअद्दिद वाकयात हो रहे थे तब भी हमारा प्रोग्राम सेफ था। अब जब हमने रद्दुल फसाद नेशनल एक्शन प्लान के जरिए उनको एक तो कलाकमा कर दिया, मार दिए, हाईडोर्स खत्म कर दी और वो जो वहां से अफगानिस्तान से यहां पे आते थे उनको भी जो है वो हमने यहां से निकाल दिया है।
बेशक।
बात यह है कि अगर अमेरिकन को ये मालूम है, यहां पे हमारे वजीर आजम ने ये बात की है कि काबिले अमल एक्शन वो लेंगे अगर अमेरिका हमें ऐसी इन्फॉर्मेशन देता है जो काबिले अमल है। जिस तरीके से ये एक इन्फॉर्मेशन थी, काबिले अमल थी, उस पर एक्शन लिया गया। बात यह है कि अगर अमेरिका के पास इतनी बड़ी जो है वो सोफिस्टिकेटेड टेक्नोलॉजी है
जी जी।
तो उसको ये भी पता होगा कि अगर पाकिस्तान के अंदर कोई हाइड आउट है तो वो उसकी निशानदेही करे और पाकिस्तान उस पर अमल दरामद अगर नहीं करता फिर तो जवाब बनता है पाकिस्तान ने। पाकिस्तान ने जो जो इन्फॉर्मेशन पाकिस्तान के पास थी उसके मुताबिक जो है वो इकदाम किए हैं। अब दूसरी तरफ ये देखिए कि हाँ अमेरिका भी कुछ स्टेप्स ले रहा है, लेकिन अफगानिस्तान के अंदर हमने देखा है कि अफगानिस्तान के अंदर जो उनकी गवर्नमेंट है अफगान गवर्नमेंट, और दूसरा ये कि जो वहां पर अमेरिकन फोर्सेज बैठी हैं वो ऑन ग्राउंड एक्सपैंड नहीं कर पा रही पक्तिया कंधार और वो जो प्रोविंसेस हैं जो सेंटर से अलग दूर हैं। अच्छा, अब इस सूरत हाल को देखते हुए फिर वो ड्रोन अटैक जो है वो बना रहे हैं। बात यह है कि हम जो जिम्मेदार हैं, पाकिस्तान जो जिम्मेदार है वो अपनी सॉइल की है। पाकिस्तान ने मुतद्दद बार कहा है, इवन के हमारे जो वजीर खारजा ख्वाजा आसिफ साहब थे जो पिछले दिनों अमेरिका गए थे वहां पर भी उन्होंने ये बात कही थी कि पाकिस्तान की सरजमीन किसी भी मुल्क के खिलाफ दहशतगर्दी के लिए हम इस्तेमाल नहीं होने दे रहे और नहीं भी होने दे रहे। ये देखें, एक तरफ तो कभी इंडिया, हमने उस रोज भी बात की थी कि इंडिया कभी कहा करता था कि पाकिस्तान से इंडिया के अंदर एक लाइन ऑफ कंट्रोल के अंदर जो है तरंदाजी होती है, अब तो नहीं कह रहा। इसका मतलब यह है कि उसकी खामोशी ये रजामंदी जाहिर करती है कि पाकिस्तान की तरफ से पाकिस्तान ने यहां पर पेनिट्रेशन को रोका।
बेशक
अगर कोई यानी कि उस वक्त मुजाहिदीन जो थे जो कि कश्मीर अपने जो आजाद कश्मीर के लोग हैं उनको डेफिनेटली अपने मकबूजा कश्मीर के बानियों का एहसास तो था। पाकिस्तान ने सफारती सतह पर, सियासी सतह पे जो है, बैन अल-कौमी सतह पे कश्मीरियों की मदद जारी रखी है।
बेशक
अब बात यह है कि इंडिया ने अगर वहां पे और इंडिया ने बाड़ भी लगाई, पाकिस्तान ने लगाने दी, इसी तरीके से पाकिस्तान का भी राइट है कि अफगान बॉर्डर पे बॉर्डर मैनेजमेंट के लिए हमें बाड़ लगानी दी जाए। अगर बाड़ लग जाती है तो उससे इस रीजन का, इस खित्ते में वो ख्वाब जो जिसका अमेरिका जो है वो ऐलान करता है, जिसको वो चाहता है कि जी यहां पर अमन हो, इस्तेहकाम हो, तो वो मजीद जो है वो अमन और इस्तेहकाम इस खित्ते में हो सकता है। जैसे हमने पिछले दिनों भी बात की थी तो पाकिस्तान दुनिया की आधी आबादी का जो मुस्तकबिल है वो कश्मीर के इशू से जुड़ा हुआ है।
बेशक ऐसे,
क्योंकि ये जिसमें हम देखें कि तीन एटमी पावर बल्कि चार एटमी पावर जो हैं वो यहां पर एग्जिस्ट कर रही हैं, इसमें चाइना भी है, पाकिस्तान, इंडिया और रशिया, ये हम एक दूसरे के साथ जुड़े हुए हैं। कश्मीर का इशू अगर रिजोल्व कर दिया जाता है इस खित्ते में तो खित्ते का अमन जो है बहाल हो जाएगा।
बेशक प्रोफेसर साहब, आपने दुरुस्त फरमाया। और सामीन आपको ये बताते चलें कि वजीर आजम शाइख खाकान अब्बासी तुर्की रवाना हुए हैं, जहां वो इस्तांबुल में होने वाले ग्रुप एट के सरबरा इजलास में पाकिस्तान की नुमाइंदगी करेंगे। और ये आठ तरक्की पजीर ममालिक का नवा सरबरा इजलास है जिसमें बांग्लादेश, मिस्र, इंडोनेशिया, ईरान, मलाइशिया, नाइजीरिया और तुर्की शामिल हैं। और पाकिस्तान डी एट का मौजूदा सदर है और ये मुद्दत पूरी करने के बाद भी बदस्तूर सदारत के फराइज अंजाम देता रहेगा। और वजीर आजम डी एट सरबरा इजलास के सदारत की तुर्की के सपोर्ट कर देंगे, ये बात की जा रही है। और तवक्को है कि इस्तांबुल में होने वाले इजलास में एक एलामिया और लाए अमल भी इसके हवाले से जारी किया जाएगा। और इसका मंशूर के हवाले से आपको बताते चलेंगे, ताउन के बारे में कहा जा रहा है इसे बढ़ाया जाएगा और जिन शोबों में ताउन किया जाएगा उनमें सनत, जरात और तहफ्फुज खुराक, तवानाई, तिजारत, नकलो हमल और सेहत शामिल हैं। और सामिन, अगला मौजू हमारा अकवामे मुत्तहिदा में पाकिस्तान की मुस्तकिल मंदूब के हवाले से है। और उन्होंने कहा है डॉक्टर मलीहा लोधी ने कि भारत के साथ कंट्रोल लाइन पर कशीदगी खित्ते के अमन के लिए खतरा है। और न्यूयॉर्क में अकवामे मुत्तहिदा की जनरल असेंबली के सदर से गुफ्तगू करते हुए उन्होंने कहा कि आलमी बरादरी पर हम जोर देते हैं कि वह सूरत हाल मामूल पर लाने के लिए अपना किरदार अदा करे। और डॉक्टर मलीहा लोधी ने कहा कि इस साल कंट्रोल लाइन पर बिला इश्तियाल फायरिंग से 37 शहरी शहीद हुए हैं और 159 जख्मी भी हुए हैं। और उन्होंने कहा कि पाकिस्तान भारत की तरफ से किसी भी मुहिमजोई का जवाब देने की सलाहियत रखता है, लेकिन सब्र और तहम्मुल का हमेशा से मुजाहरा करता रहा है और करता रहेगा। और ये बड़ी इंपॉर्टेंट स्टेटमेंट आई है डॉक्टर मलीहा लोधी के हवाले से, और इस पे सामीन हम बात करेंगे। लेकिन यहां पे वक्त हुआ है खबरों के खुलासे का।
اسلام آباد کی احتساب عدالت نے نیب ریفرنسز میں سابق وزیر اعظم نواز شریف، مریم نواز اور ریٹائرڈ کیپٹن محمد صفدر پر فرد جرم عائد کی ہے۔ وزیر اعظم شاہد خاقان عباسی ترکی روانہ ہو گئے ہیں، جہاں وہ استنبول میں ڈی ایٹ سربراہ اجلاس میں پاکستان کی نمائندگی کریں گے جو کل شروع ہوگا۔ پاکستان نے کہا ہے کہ مقبوضہ کشمیر میں گمنام قبروں کی دریافت اور جعلی مقابلوں نے سرحد پار دراندازی کے بھارتی الزامات کی کلی کھول دی ہے۔ اور افغانستان کے صوبہ قندھار کے ایک فوجی اڈے پر طالبان کے حملے میں کم سے کم 43 فوجی ہلاک اور 9 طالبان ہلاک ہو گئے ہیں۔ اور سامعین، یہاں وقت ہوا چھوٹے سے بریک کا، واپس آتے ہیں بریک کے بعد، ہمارے ساتھ ہی رہیے گا۔
دنیا بھر میں ہونے والے کھیلوں کے اہم مقابلے، کھیل کے میدان سے تازہ ترین خبریں، نامور کھلاڑیوں سے ملاقاتیں اور کھیلوں کی دنیا سے تعلق رکھنے والی وہ تمام خبریں جو آپ جاننا چاہتے ہیں، سنیے پروگرام اسپورٹس ورلڈ روزانہ 4:05 سے 5 تک، صرف نیوز اینڈ کرنٹ افیئر چینل ریڈیو پاکستان اسلام آباد سے۔ تو سننا مت بھولیے پروگرام اسپورٹس ورلڈ۔
ریڈیو پاکستان کے نیوز اینڈ کرنٹ افیئر چینل سے آپ سنتے ہیں پروگرام نیا دن، پیر سے ہفتہ تک صبح 10:05 سے 11 تک۔ اس پروگرام میں آپ سن سکتے ہیں دنیا میں رونما ہونے والے اہم واقعات، کراچی سے خیبر تک وطن عزیز کا حال و احوال اور ملکی و بین الاقوامی امور کے ماہرین کی خصوصی تجزیے۔ آپ گھر میں ہیں یا سفر میں یا کر رہے ہیں کھیتوں میں کام، ریڈیو پاکستان قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ۔
ریڈیو پاکستان کا کرنٹ افیئرز چینل روزانہ صبح 7 سے رات 12 تک لمحہ بلمحہ بدلتی صورتحال پر رپورٹس، مذاکرے، انٹرویوز، حالات حاضرہ پر اپنے سامعین کو باخبر رکھنے کا اہم ذریعہ، اسلام آباد سے 1152 کلو ہرٹز پر، کراچی سے 639 کلو ہرٹز، لاہور سے 1332 کلو ہرٹز، پشاور سے 1260 کلو ہرٹز اور کوئٹہ سے 756 کلو ہرٹز پر۔ ریڈیو پاکستان کا کرنٹ افیئرز چینل صبح 7 سے رات 12 تک، ریڈیو پاکستان قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ۔
جی سامعین، ویلکم بیک، پروگرام آپ سن رہے ہیں عالمی منظرنامہ، میں ہوں آپ کا میزبان صہیب بن نور اور میرے ساتھ اسٹوڈیو میں تشریف فرما ہیں سینئر صحافی اور معروف تجزیہ نگار جناب پروفیسر سعید احمد صاحب۔ اور سامعین، بریک پہ جانے سے پہلے ہم بات کر رہے تھے ڈاکٹر ملیحہ لودھی کے حوالے سے، اور ان کا کہنا تھا کہ بھارت کی لائن آف کنٹرول پر بلا اشتعال فائرنگ، جنگ بندی معاہدے کے خلاف ورزیاں خطے کے امن کے لیے خطرہ ہیں۔ کیا کہیں گے پروفیسر صاحب اس حوالے سے؟ کوئی شک نہیں ہے اس میں بھارت ہمیشہ سے نہ صرف پاکستان کی جنگ کو متاثر کرنے کی کوشش کر رہا ہے بلکہ وہ یہی چاہتا ہے کہ پاکستان کسی نہ کسی طریقے سے جو ایک اپنی توجہ مرکوز کیے ہوئے ہے جنگ کے اوپر وہ بھی ہٹا سکے، اور پھر اس طرح کی جو اپنی ایک ظلم و ستم کشمیر میں جاری رکھے ہوئے ہیں اس سے بھی آدمی برادری کا دھیان ہٹانے کے لیے اس طرح کی سیز فائر کی وائلیشن کر رہا ہے۔ کیا کہیں گے سوالے سے آپ؟ پاکستان تو ہمیشہ اپنا موقف دیتا رہا ہے، ڈاکٹر ملیحہ لودھی ایک بہت ایکٹیو کردار ادا کر رہی ہیں سوالے سے۔
یہ تو اس میں کچھ شک ہی نہیں ہے کہ جو ہماری مستقل مندوب ہیں ملیحہ لودھی صاحب انہوں نے بڑا پرو ایکٹیو رول رکھا ہے۔ پہلے یہ ہوتا تھا کہ دیکھ خبر آتی تھی کہ یونائیٹڈ نیشن میں مستقل مندوب نے یہ بات کہہ دی، اب یہ کہ وہ انڈیویجولی بھی ملاقاتیں کر رہی ہیں.
بالکل ایسے
اب یہ یونائیٹڈ نیشن کے پریزیڈنٹ سے ملاقات ہوئی ہے, اس میں انہوں نے یہ کھل کر بات کی ہے کہ پاکستان یہاں پہ لائن آف کنٹرول کشمیر کے حوالے سے دوسری سرحد کے جو بین الاقوامی سرحد ہے پاکستان اور انڈیا کے درمیان, وہاں پر انڈیا نے وائلیشن کی ہے. ان وائلیشن پہ کبھی وہ کسی جگہ پہ جو ہے وہ گولہ باری کر دیتے ہیں, کبھی فائرنگ ہو جاتی ہے, اس سے سویلین جو معصوم ہیں وہ مارے جاتے ہیں. اور پھر یہ کہ یہ جنگ بندی کے دوران جو اس طرح کی کاروائیاں ہیں یہ بین الاقوامی ضابطوں اور بین الاقوامی جو جنگی قوانین ہیں ان کی خلاف ورزی ہے. اور پھر یہ کہ یونائیٹڈ نیشن کے چارٹر کی بھی وائلیشن ہے, اور انڈیا نے جو وہاں پہ کمٹمنٹ دی ہیں اس کی بھی وائلیشن ہے. تو اس کو یونائیٹڈ نیشن کو ڈیفینیٹلی اس کی طرف توجہ دینی چاہیے. جو پیس مشن ہے وہاں پہ ان کی رپورٹس کو بھی مد نظر رکھتے ہوئے چیزوں کو سامنے رکھنا چاہیے. تیسری بات یہ ہے کہ جو میڈیا ہے انٹرنیشنل میڈیا, اس کو ایکسس دینے کے لیے یہ لائن آف کنٹرول باؤنڈری کے ساتھ ساتھ یا دیگر دونوں سائڈ پہ جو ہے وہ ایکسس, اس میں یونائیٹڈ نیشن کو بھی اپنا رول پلے کرنا چاہیے تاکہ دنیا کے سامنے اس کا جو بیانک چہرہ ہے انڈیا کا وہ سامنے لایا جا سکے, سامنے آ سکے. اچھا, اس کی وجہ یہ ہے کہ انڈیا یہ کر کیوں رہا ہے, اس کی متعدد وجوہات ہیں. پہلا ہے اگر ہم یہ دیکھیں کہ پیس پرسپیکٹو میں دیکھا جائے اور اسٹیبلٹی کے پرسپیکٹو میں, تو پاکستان نے جب سے دہشت گردوں کے خلاف کاروائیاں تیز کی ہیں, دہشت گردی کو یہاں سے اکھاڑ پھینکا ہے, جو یہاں پر ریکڈ تھے ان کو ختم کیا ہے, ہائیڈ آؤٹس ختم کر دیے ہیں. اب یہ دیکھیں کہ چونکہ یکسوئی کے ساتھ ہم دہشت گردی کے خلاف کاروائیاں کر رہے ہیں, تو اس کے لیے پھر وہ کیا کرتا ہے دو طرح سے. ایک یہ کہ اپنے بارڈر سے وہ بلا دریک جو ہے وہ فائرنگ کرواتا ہے, گولہ باری کراتا ہے, اس میں معصوم بچے مارے جاتے ہیں, معصوم خواتین شہری وہ مارے جا رہے ہیں. اچھا, پاکستان کا یہ پرابلم کیا ہے پھر یہاں پہ؟ پاکستان کا ایشو یہ ہے کہ جہاں پر بھی آبادیاں ہیں, ایک تو آبادیاں تھوڑی سکیٹرڈ ہیں, ہلی ایریا ہے, اور پھر دونوں طرف مسلمان ہیں.
بے شک
پاکستان کی فوج کسی بھی جگہ پہ کسی بھی آبادی کو نہ تو ہٹ کرتی ہے نہ کر سکتی ہے. جب بھی ہوتا ہے کہ ہم اشتعال انگیزی کا جواب دیتے ہیں تو پھر ہم ان کی چوکیوں کو نشانہ بناتے ہیں.
بے شک
اور ان چوکیوں کے نشانہ بنانے کے متعدد جو ہے وہ ویڈیوز بھی
شیئر کی جاتی ہیں. بالکل
کی جاتی ہیں, اور اس کے نتیجے میں ہم نے بہت سارے ان کے فوجی جہنم واصل بھی کیے ہیں.
بے شک
ایک دو صورتحال یہ ہے کہ اس کوٹ کی. دوسرا یہ ہے کہ انڈیا یہ چاہ رہا ہے کہ چونکہ یہاں پر سی پیک کا منصوبہ جس میں انڈیا شامل نہیں ہوا تھا, نہ ہی اس نے جو ہے وہ خواہش ظاہر کی کہ چائنا کے ساتھ مل کر, چونکہ انڈیا کی جو ہے وہ مخاصمت چلتی ہے چائنا کے ساتھ اور جو ہے وہ دشمنی بھی ہے پاکستان کے ساتھ.
بے شک
اچھا ہمارا ایسٹرن بارڈر پہ تو وہ یہ حرکتیں کر رہا ہے, دوسری طرف جو ہے وہ افغان جو پپٹ گورنمنٹ رہی ہے اس کے ساتھ مل کر ہمارے مغربی بارڈر پر بھی اس طرح کی کاروائیاں کرواتا ہے تاکہ پاکستان کے اندر جو پاکستانی فوج جو ہے وہ انگیج رہے. اور دوسرا یہ کہ اس میں جو ہمارا مغربی بارڈر ہے اس سے دار اندازی بھی کروائی جاتی ہے, جسے اکا دکا جو ہمارے یہاں دہشت گردی کے واقعات ہوتے ہیں اس کی بنیادی وجہ یہ ہے کہ انڈیا کی یہ جو پالیسی ہے بارڈر پہ اس کو انگیج رکھا جائے پاکستان کو. اچھا اب یہ صورتحال اسے پھر یہ ہے کہ وہ پاکستان کی وار کاسٹ جو ہے وہ اس کو بھی بڑھانا چاہ رہا ہے.
بے شک ایسے
تو اس طریقے سے جو صورتحال. تیسری بات یہ ہے کہ وہ سائیکولوجیکل پریشر بڑھانا چاہتا ہے پاکستان پہ. اچھا اس سے کہ پاکستان پہ سائیکولوجیکل پریشر بڑھانے سے ہماری فوج کا مورال نیچے نہیں ہوتا.
بے شک
ٹھیک
الحمدللہ.
اچھا اور پھر یہ کہ مودی صاحب جو چوتھی بات یہ کہ مودی صاحب جو الیکشن جیت کے آئے تھے وہ پاکستان کی دشمنی کی بنیاد پہ جیتے تھے. اب ان کی یہ کوشش ہے کہ ہم پاکستان پر حملہ کرتے ہیں, ہم اٹیک کرتے ہیں, یہ دیکھو ہم نے پاکستان کو دبا کر رکھا, تو وہ نیکسٹ الیکشن میں جانے کے لیے جو ہے وہ اس طرح کے حربے استعمال کر رہے ہیں. تو پاکستان کی منظور کی طرف سے یونائیٹڈ نیشن میں انڈیا کی ان حرکتوں کو اٹھایا جانا جس سے انسانی حقوق کی پامالی ہو, بین الاقوامی قوانین کی جو ہے وہ حکومتولی ہو, تو اس طرح کے جو سٹیپس ہیں پاکستان کی طرف سے یہ قابل ستائش ہیں, اور اسی طریقے سے پرو ایکٹیو پالیسی اور ڈپلومیسی کے ساتھ پاکستان کو جانا چاہیے.
बेशक प्रोफेसर साहब, आपने बड़ा खूब अहाता किया सारे जो भी मसला है इस हवाले से, और बिल्कुल डॉक्टर मलिहा लोधी ने दुरुस्त फरमाया कि हमेशा से भारत खिलाफ वर्जियां करता रहा है, सीज फायर का मुआहदा भी कर लेता है, साइन भी कर लेता है, उसके ऊपर सारे टर्म्स एंड कंडीशन भी मान लेता है, फिर भी अपनी इस तरह के ओछे हथखंडों से बाज नहीं आता। और आपने बात की भारतीय दुश्मनी के हवाले से, चपकलिश उसकी पाकिस्तान के साथ चलती रहती है, चीन के साथ चलती रहती है, तो सामीन आपको ये भी बताते चले कि कोई ऐसा मुल्क नहीं है जिसके साथ उसकी चपकलिश ना चल रही हो। नेपाल के साथ भी तनाजिया है उसका किसी एक इलाके पर, भूटान के साथ भी तनाजिया है, म्यांमार के साथ भी तनाजिया है उसका, बांग्लादेश के साथ भी तनाजिया, और इवन श्रीलंका के साथ भी तनाजिया है उसका। यह कहना है कि श्रीलंका का भी एक इलाका हमारा है। तो सामईन बढ़ेंगे अपने अगले मौजू की जानिब, और अगला मौजू एक अफसोसनाक है अफगानिस्तान के हवाले से। अफगान सूबे कंधार में तालिबान के हमले के नतीजे में 41 फौजी हलाक हो गए हैं, और ये हमला किया गया है एक फौजी अड्डे के ऊपर, और ये बात की गई है कि इसके अंदर जो इस्तेमाल की गई हैं गाड़ियां वो भी आर्मी की थी, यानी कि वो पहले चोराई गई थी, उसके बाद से उन्हें यूज किया गया एज एन आर्म पर्सनल के तौर पर, और फिर यही बात वहां पर शो की गई थी कि हम शायद वो वहां पर जो फौजी हैं वो आ रहे हैं इस फौजी अड्डे की जानिब, उसके बाद जाकर ये सारा हमला किया है। और दो इसके अंदर खुदकश बम्बार थे जिन्होंने हिस्सा लिया, और ये बात की जा रही है कि तकरीबन 7 घंटे तक यहां पर फायरिंग जारी रही है। क्या कहेंगे इस हवाले से आप प्रोफेसर साहब? हम कल भी बात कर रहे थे इस हवाले से, आज भी हम बात कर रहे हैं, वही बात फिर रिपीट करूंगा कि जब भी तालिबान के साथ मुजाकरात की बात होती है, जब भी अफगानिस्तान के साथ ताल्लुकात बेहतर करने की बात होती है, भारत अपनी कोई ना कोई टांग बीच में लाजमी अड़ाता है। और ये भी डेफिनेटली वही फ्रैक्शन है जो हम कल बात कर रहे थे कि जिन्होंने गजनी में किया, जिन्होंने पक्तिया में किया, जिन्होंने शरारत कोयटा में की, और सेम वही उसी तरह का किया गया कि वही व्हीकल्स चोरी की गई और उसी तरह का एक अटैक जो है उसे प्लान किया गया था। क्या कहेंगे आप?
हाँ, ये देखें कि ये अपनी नोयत के एक ही तरह के वाकयात हैं,
बिल्कुल
पुलिस फोर्सेज पे वाकयात हो रहे हैं, इवन कि हमारी अपनी जो कोयटा में हमारी अपनी फोर्स पे जो है उनकी जो वैन उस पर अटैक किया,
बिल्कुल
इसी तरीके से वहां पे भी अटैक हो रहे हैं। अब ये देखिए, ये कंधार का एरिया है, कंधार का एरिया वो एरिया है जो पाकिस्तान का जो बलूचिस्तान का सूबा उसके साथ इसकी बॉर्डर लगता है। पहले जब ये वाकया हुआ था तो पक्तिया में जो क्रोम एजेंसी के साथ साथ का एरिया जो है वो लगता है
जी।
अब बात ये है, सोचने वाली बात ये है कि पाकिस्तान के बॉर्डर के साथ जो जो इलाके लगते हैं वहां पर ही ये क्यों इस तरह के अटैक हो रहे हैं?
बेशक ऐसे ही,
और इससे अंदाजा क्या लगाया जाना चाहिए, और क्या ये जो है वो इस चीज को जो है वो बैक करने की कोशिश की जा रही है कि चूंकि ये मुल्का लाके पाकिस्तान के हैं, शायद कि पाकिस्तान ने कोई हरकत कर दी हो। तो इंडिया जो है, आपको पता है कि कंधार और इन एरिया में इनके कौंसुलेट हैं, और फिर ये कि जिस तरीके से हमने पहले भी बात की है कि रिप्रेजेंटेटिव ऑफ यूएसए एंड यूनाइटेड नेशन, उनका ये कहना है इंडिया का जो है वो रोल बनाएंगे। इवन के डोनाल्ड ट्रंप की ये स्टेटमेंट है कि हम अफगानिस्तान में रोल बढ़ा रहे हैं इंडिया का, जिसमें वो मिलिट्री रोल भी है, यानी कि जो उन्होंने रोल बढ़ाना है उसमें एक मिलिट्री का भी है, इंफ्रास्ट्रक्चर डेवलपमेंट का भी है, ट्रेनिंग का भी है, कैपेसिटी का भी है। तो ये जो रोल बढ़ाने की बात की जा रही है, तो डेफिनेटली वहां पर चूंकि वो तालिबान जो एंटी पाकिस्तान है उनको इस्तेमाल में लाकर इस तरह की कार्रवाइयां की जा रही, क्योंकि इससे डबल फायदा हो रहा है, डबल से ट्रिपल फायदा हो रहा है। एक तो ये कि अमेरिका की एंगेजमेंट वो करवा रहे हैं, दूसरे ये कि पाकिस्तान के खिलाफ जो है वो अफगानिस्तान और अमेरिका के एहसास को भड़का रहे हैं, तीसरा ये कि वो पाकिस्तान पे जो है वो इंटरनेशनल कम्युनिटी का प्रेशर बढ़ाने की कोशिश कर रहे हैं, चौथा ये कि वो उन्होंने अपना ईस्टर्न बॉर्डर उसको सेफ करके पाकिस्तान को जो है वेस्टर्न बॉर्डर पर एंगेज करना है। तो ये अब देखिए, ये जो तालिबान की तरफ से जिम्मेदारी कबूल की जाती है, अब तालिबान के इतने फैक्शंस हैं और अभी ये चीज सामने नहीं आ सकी कि कौन सा फैक्शन जो है वो इसमें इन्वॉल्व है। जब ये फैक्शंस के सामने आएगी बात, तो फिर कहा जा सकता है कि क्या जो है वो तालिबान जो यहां पर जिनकी हुकूमत थी, और मिसाल के तौर पर जिसमें उसमें हबीबुल्लाह खान और ये मौलाना यकूब जो हैं मुल्ला उमर के बेटे, क्या उनका ग्रुप जो है उन्होंने ये अटैक किया है? अभी ये चीजें सामने नहीं आ रही, तो अभी तो यही है कि तालिबान ने इसकी जिम्मेदारी कबूल की है भारत, और ये एक बड़ा जो अफसोसनाक वाकया है। और आपको पता भी है कि हमारे आर्मी चीफ ने यह कहा था कि हम मिलकर मुश्तरका दुश्मन के खिलाफ इकदाम करेंगे। अगर कोई ऐसी सूरत हाल है पाकिस्तान के अंदर है या अफगानिस्तान के अंदर है जो चीज हमारे बस में, हम करने के लिए तैयार है। और उसमें ज्यादातर यही कि इन्फॉर्मेशन शेयरिंग की बात की गई है, تو یہ صورتحال ہے اس وقت تک جب تک سامنے چیزیں نہیں آتی. دیکھیں یہ لگاتار تین بڑے واقعات ہو گئے ہیں. پہلے جو ہے وہ 71 اور 43 جو ہے فوجی اور فوجیوں پر جو ہے وہ اٹیک کیے جا رہے ہیں.
بالکل بالکل.
تو یہ صورتحال جو ہے وہ کافی, چونکہ ہم نے پہلے بھی بات کی تھی کہ مسقط میں جب سے ٹاکس شروع کرائی ہیں یہ ڈیفینیٹلی اس کو سب سے زیادہ جو ہم لاس کہہ سکتے ہیں یا نقصان جس کو کہہ سکتے ہیں وہ انڈیا کا ہے.
بالکل.
کہ اگر افغانستان میں امن ہوتا ہے, ٹھیک ہے, اب ہم اس کا انالیسس کر لیتے ہیں, اگر افغانستان میں امن ہوتا ہے تو ایران میں بھی امن ہے,
بے شک,
پاکستان میں بھی امن ہے, اور پھر یہ چائنا کا بھی امن ہے, اگر ساتھ میں جو ٹرکی, ازبکستان, تاجکستان, یہ سب کا, یہ درمیان میں افغانستان ہے.
بالکل.
اور جب سی پیک کا ہمارا روٹ بنتا ہے تو ان سب نے یہاں پر اپنی جو ٹریڈ کرنی ہے, یہاں پہ ایک دوسرے کی اپنی جو پروڈکٹس ہے اس کو ایکسچینج کرنا ہے. پھر یہ کہ روڈ لنکیج ہیں ہمارے, پھر اس کا کیا نام ہے, فائبر, ریلوے,
بالکل,
ایئر, یہ سارے لنکیج ہیں. اور پھر افغانستان کا یہ اگر مسئلہ حل ہو جاتا ہے تو یہ سب پوری ریجن کو فائدہ ہے. اگر نقصان کو سمجھتا ہے تو وہ انڈیا اپنے لیے سمجھتا ہے کہ اس سے پاکستان سٹیبل ہو رہا ہے.
بے شک آپ نے دوست سمایا, اور انڈیا جو خواب دیکھ رہا تھا پاکستان کو الگ کرنے سے, تنہا کرنے کے, وہ خود ہی تنہا ہوتا نظر آ رہا ہے, کیونکہ نہ اس کا کوئی سی پیک میں حصہ ہے, نہ اس کا اے آئی بی بینک میں کوئی حصہ ہے, اور نہ ہی دیگر جو ادھر پورے ایشیا میں اس وقت نئے نئے پروجیکٹ شروع ہو رہے ہیں اس کے اندر کسی بھی قسم کا بھارت کا کوئی حصہ ہے, اور تنہا تو وہ خود ہی نظر آتا ہے. اور اس طرح کے جو اوچے ہتھ کنڈے استعمال کیے جا رہے ہیں بھارت کی جانب سے, یا دہشت گردی کو فروغ دیا جا رہا ہے بھارت کی جانب سے, تو ڈیفینیٹلی پوری دنیا کے سامنے وہی اپنے آپ کو ایک ایسا ملک سامنے لے کے آ رہا ہے جو کہ دہشت گردوں کی معاونت بھی کرتا ہے, جو کہ ان کی مدد بھی کرتا ہے, بلکہ انہیں ہر طرح کی جو سہولتیں ہیں وہ بھی فراہم کرتا ہے. تو ظاہر سی بات ہے بھارت کو خود بھی چاہیے کہ اگر آپ آگ ساتھ لگائیں گے تو اسے آپ کا اپنا گھر بھی محفوظ نہیں رہے گا, تو بجائے یہ کہ آپ آگ لگائیں آگ کو بجھانے کی کوششیں کریں تاکہ آپ کا اپنا گھر بھی محفوظ رہے. اور سامعین یہاں وقت ہے چھوٹے سے بریک کا, واپس آتے ہیں بریک کے بعد, ہمارے ساتھ رہیے.
اپنی صبح کا آغاز کیجیے قومی اور علاقائی اخبارات کی اہم خبروں اور اداریوں پر مبنی پروگرام آج کے اخبار کے ساتھ. ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئر چینل آپ کے لیے روزانہ صبح 7:10 سے 8 تک پیش کرتا ہے پروگرام آج کے اخبار. سنتے رہیے ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئر چینل صبح 7 سے رات 12 تک. ریڈیو پاکستان, قوم کی آواز, ہر دم ہر لمحہ آپ کے ساتھ.
ریڈیو پاکستان کا کرنٹ افیئرز چینل روزانہ صبح 7 سے رات 12 تک لمحہ بلحمہ بدلتی صورتحال پر رپورٹس, مذاکرے, انٹرویوز, حالات حاضرہ پر اپنے سامعین کو باخبر رکھنے کا اہم ذریعہ. اسلام آباد سے 1152 کلو ہرٹز پر, کراچی سے 639 کلو ہرٹز, لاہور سے 1332 کلو ہرٹز, پشاور سے 1260 کلو ہرٹز اور کوئٹہ سے 756 کلو ہرٹز پر. ریڈیو پاکستان کا کرنٹ افیئرز چینل صبح 7 سے رات 12 تک. ریڈیو پاکستان, قوم کی آواز, ہر دم ہر لمحہ آپ کے ساتھ.
جی سامعین ویلکم بیک, پروگرام آپ سن رہے ہیں عالمی منظرنامہ, میں ہوں آپ کا میزبان صہیب بن نور, اور میسا اسٹوڈیو میں تشریف فرما ہیں سینئر صحافی اور معروف تجزیہ نگار جناب پروفیسر سعید احمد صاحب. اور سامعین اگلا موضوع ہمارا روہنگیا مسلمانوں کے حوالے سے ہے, اور امریکہ نے ایک بہت گرما گرم سٹیٹمنٹ دیا اس حوالے سے. امریکہ کے وزیر خارجہ ریکس ٹیلرسن نے کہا ہے کہ امریکہ نے روہنگیا مسلم اقلیت کے خلاف ظالمانہ کارروائی کے لیے میانمار کی فوجی قیادت کو ذمہ دار قرار دیا ہے,
और उन्होंने ये बात वाशिंगटन में सेंटर फॉर स्ट्रेटेजिक एंड इंटरनेशनल स्टडीज में एक थिंक टैंक से खिताब करते हुए कही। और अगर हम बताएं कल के हवाले से तो यूरोपीय यूनियन ने भी कहा है और इसके अलावा अमरीका ने खुद भी कहा है कि म्यांमार की फौजी क्यादत के खिलाफ मखसूस पाबंदियां लगाने पर हम गौर कर रहे हैं। और कल की अगर आपको स्टेटमेंट दें यूरोपीय यूनियन के हवाले से तो उन्होंने हर किस्म का अपना राबता मुनकता कर दिया है म्यांमार की हुकूमत से, म्यांमार की फौज से। और एक अहम बात अकवामे मुत्तहिदा की जानिब से भी आई है कि अकवामे मुत्तहिदा के जो स्पेशल एडवाइजर हैं एडम डिंग और इसके अलावा आइवन साइमोनोविक, उनका यही कहना है कि इस वक्त रोहिंग्या मुसलमानों को जिस तरह से जुल्म तशद्दुद का निशाना बनाया जा रहा है, रोहिंग्या की हुकूमत मुकम्मल तौर पर नाकाम रही है उसे रोकने के लिए। और उन्होंने यह भी साथ साथ कहा है कि आलमी बरादरी की भी अपनी जिम्मेदारियां हैं और वो भी मुकम्मल तौर पर इसमें नाकाम रही है कि वो किस तरह से जुल्म सितम को रोक सकते हैं। तो इस हवाले से मैं जानूंगा प्रोफेसर साहब आपकी राय, बहुत अहम स्टेटमेंट्स हैं, वही बात है बहुत देर कर दी मेहरबान आते आते, वो जब मुसलमानों का मामला होता है आपको बहुत ज्यादा टाइम लग जाता है, कब से ये एट्रोसिटीज चल रही हैं, जुलाई से, इवन अगर जुलाई से भी बात करें तो पिछले साल भी इसके अंदर काफी वेव हीट आई थी। और अगर इसके अलावा हम बात करें 1960 की दहाई से भी इसमें काफी ये तब्दीलियां आती रही हैं, अश्विन विराथू के आने के बाद भी काफी तब्दीलियां आती रही हैं और खास तौर पर जब ये अमन का एक इनाम दिया जाता है आंग सान सू ची को, जिन्होंने अमन के लिए पता नहीं क्या किया, मुझे तो नजर कुछ नहीं आया, अगर आपको कुछ नजर आता है तो बताएं, अब आलमी बरादरी को क्यों याद आ रहा है?
देखो बात यह है कि ये एक ऐसा वाकया है रोहिंग्या मुसलमानों के हवाले से 1982 से
जी
उनके एक जो कॉन्स्टिट्यूशन है उसमें इनकी सिटीजनशिप बिल्कुल ही खत्म कर दी, बल्कि जो 48 से ये और उसमें स्पेशली 82 में तो उनको इनकी सिटीजनशिप नहीं है, स्टेटलेसनेस जो है वो इनके पाई जाती है, ये किसी कंट्री के सिटीजन नहीं क्रैशर। अब ये जो सूरत हाल हुई है जो रोहिंग्या मुसलमानों के खिलाफ रखाइन में जो मिलिट्री एक्शन हुआ है, अपना म्यांमार की जो हुकूमत है उनकी जो मिलिट्री रिजीम है उसने मुसलमानों के खिलाफ इकदाम किए हैं,
बिल्कुल।
अब ये देखते हैं कि इसके हवाले से किस किस का क्या रोल रहा है। सबसे पहले मुसलमान उमा ने इस पर आवाज भी उठाई, पाकिस्तान और टर्की इसके वाले ऐसे आवाज उठाने वाले सबसे पहले ममालिक थे,
बेशक
और उस पर जो है वो इंटरनेशनल फोरम पर भी कहा गया है कि वहां पे मुसलमानों का जेनोसाइड हो रहा है। उसके बाद जो है वो सिलसिला ये चलता है कि एमनेस्टी इंटरनेशनल उसने भी खुल के कहा है कि वहां पर ह्यूमन राइट्स वायोलेशन हुई है, वहां पे कत्लेआम हुआ है, वहां घरों को आग लगाई गई है, घिराव जलाव किया गया है, खवातीन का रेप किया गया है, बच्चों को मारा गया है और उनको मुल्क छोड़ना पड़ा है और बांग्लादेश में जाकर पनाह लेनी पड़ी। फिर आगे हम देखते हैं कि जो सबका सेक्रेटरी जनरल थे कुफी अनान, उन्होंने भी जो स्पेशल एडवाइजर और म्यांमार हैं उसके हवाले से बात की है कि यहां पर जेनोसाइड हो रहा है, मुसलमानों का किया गया है। अब यह है कि इंटरनेशनल कम्युनिटी को और म्यांमार की हुकूमत को ये चाहिए कि इन लोगों को वापस लाकर उनके घरों में बाइज्जत तरीके से जो है वो उनको आबाद किया जाए और म्यांमार की जो हुकूमत है वो इनको मेन स्ट्रीम सोशल जो सोशियो इकोनॉमिक स्ट्रक्चर है स्टेट का उसमें लेके आए और उनको एज ए सिटीजन इक्वल राइट्स है वो दिए जाएं।
बेशक
फिर ये कि यूरोपीय यूनियन ने भी इसकी मुखालफत की है म्यांमार की गवर्नमेंट की और सख्त तनकीद का निशाना बनाया, जिस तरीके से भी आपने बात की तो उन्होंने बकायदा जो इन्विटेशन इनके लोगों को भेजे थे वहां बुलाने के लिए वो भी मनसूख कर दिए।
सही।
अच्छा अब ये कि यूनाइटेड नेशन में जो स्पेशल एडवाइजर है डींग, ये है प्रिवेंशन ऑफ जेनोसाइड पर एडवाइजर कि अगर किसी जगह पे जेनोसाइड हो रहा है उसको प्रिवेंट कैसे करना है।
अच्छा
उसके हवाले से भी उन्होंने यूनाइटेड नेशन के एक इन्होंने जो है असल में एक जॉइंट स्टेटमेंट दी है। दूसरे जो एडवाइजर हैं साइमन ओ, ये जो हैं इस पे है प्रोटेक्ट ह्यूमन राइट्स।
अच्छा
अब ये देखिए दोनों की जॉइंट स्टेटमेंट है, इस जॉइंट स्टेटमेंट के नतीजे में उन्होंने सख्त तनकीद का निशाना बनाया है म्यांमार की गवर्नमेंट को, मिलिट्री रिजीम को, सुनची को, सबको जो है वो उसने इसमें। अच्छा अब ये कि यूनाइटेड स्टेट्स की अलहदा से भी जो सर टेलरसन ने बात की है कल और उसने कहा, उन्होंने कहा है कि यहां पर म्यांमार में इनकी जो मिलिट्री रिजीम है उन्होंने मुसलमानों का कत्लेआम किया है। अब बात यह है कि सब ने मजम्मत भी की है जिसमें यूनाइटेड नेशन से लेकर अमेरिका जो बड़ी बड़ी फोर्सेज हैं सब ने बात की है। اس کے حوالے سے اب سٹیپ کیا لیے جانے چاہیے. اس کے لیے ضروری ہے کہ یونائیٹڈ نیشن کا یو این ایچ سی آر کا جو ادارہ ہے اس کو اسٹرینتھن کیا جائے, اس کو انوالو بھی کیا جائے. ہوا یہ تھا کہ پھر پہلے تو آپ کو پتا ہے کہ جب یہ بارڈر کراس کرتے تھے تو ایک لمبی سی ایک پٹی ہے جس کو کراس کرتے ہوئے یہ اس میں آتے ہیں, کیا نام ہے, بنگلہ دیش کے اندر. بنگلہ دیش کے اندر ان کے 23 کیمپس تھے. پھر ان کو ختم کر کے ایک ہی جو ہے وہ کیمپ بنایا گیا ہے. وہاں پر بنگلہ دیش کی حکومت نے کہا کہ یو این سی آر اور امریکہ جو ہے وہ اس میں اگر سپورٹ کرتا ہے تو ہم اس کو جو ہے وہ آگے تقریباً جو ہے وہ 43 کروڑ ڈالر جو ہے وہاں پہ امریکہ نے بھی جو 3 کروڑ ڈالر کی بات کی تھی. تو وہاں پر جو ان کے کیمپس ہیں وہاں پہ ان کو سہولتیں دینے کی کوشش کی جا رہی ہے. اب یہ دیکھیں کہ کوفی انان جو ہیں وہ بڑے جہاں دیدہ اور یو این سی آر میں ان کا بڑا کردار ہے اور پھر یونائیٹڈ نیشن کے قوام متحدہ کے سیکرٹری جنرل بھی رہے ہیں. انہوں نے یہ بات کی ہے کہ ان کو واپس وہاں پہ لے جا کر آباد کیا جائے. کیونکہ اگر ہم دیکھتے ہیں تاریخ میں تو جہاں پر بھی کیمپ بنائے جاتے ہیں وہاں پر ان کو ایکول رائٹ سٹیٹس نہیں دیتی. جس طریقے سے کمبوڈیا کمپوچیا کا افغانیوں کا سلسلہ رہا ہے تو کورینز کا, تو یہ سارے سلسلے جو ہیں اگر تاریخ پہ اگر نظر ڈلائیں تو اس کے حوالے سے یو این ایس سی آر کو یونائیٹڈ نیشن کو اپنا ایک اہم رول ادا کرنا چاہیے اور رونگیا مسلمانوں کی آباد کاری اور سٹیزن شپ پر جو ہے وہ بات کی جانی چاہیے.
بے شک آپ نے دوست فرمایا کہ ہر طرح سے انہیں تحفظ فراہم کیا جائے, یہ نہیں کہ وہ مسلمان ہیں. انسانیت کے حوالے سے آپ بات کرتے ہیں, آپ یہ کہتے ہیں کہ ہم انسانیت کے سب سے بڑے دائی ہیں اور ہم انسانیت کے حوالے سے ہمیشہ سے کام کرتے آئے ہیں, تو یہاں پر بھی آپ کی انسانیت کو جاگنا چاہیے. اور آپ کے اندر جو ایک بات کہی جاتی ہے کہ آپ بہت ہمدردی رکھتے ہیں دنیا کے حوالے سے یا لوگوں کے حوالے سے, تو وہ ہمدردی یہاں پر بھی نظر آنی چاہیے کیونکہ روہنگیا کے مسلمان جو ہیں وہ انسان بھی ہیں, تو تھوڑی سی انسانیت کو مد نظر رکھتے ہوئے اس کے تقاضوں کو بھی پورا کریں. اور سامعین ایک خبر ہمارے پاس ترکی کے حوالے سے بھی ہے. ترک صدر رجب طیب اردوغان کا کہنا ہے کہ کردوں کی جانب سے کسی بھی قسم کی مزاحمتی جو تحریک ہے اس کی صورت میں عراقی سرحد بند کر دی جائے گی. اور ان کا یہ بھی کہنا ہے کہ ہم نے جو خطے کی خاص طور پر جو شمالی عراق کی جو آبادی ہے وہاں کی جو حکومت ہے اس کے لیے ہم نے اپنی ایئر سپیس بالکل بند کر دی ہے, وہاں پر وہ کسی بھی قسم کے ایئر سپیس کو نہیں یوز کر سکیں گے. اور ان کا یہ بھی کہنا ہے کہ اگر کردوں نے کسی بھی قسم کی کوئی تحریک وہاں پر شروع کی تو ہم اس کی اجازت قطعاً نہیں دیں گے, بلکہ اپنا بارڈر جو ہے اسے بھی اگلے حکم تک بند کر دیا جائے گا. اور سامعین یہاں وقت ہوا ہے بین الاقوامی اداریہ کا, اور ہندوستان ٹائم سے ہمارا اداریہ ہے اور یہ اداریہ بھی ہمارا کل والے اداریہ سے ملتا جلتا ہی ہے, جس کے اندر بی جے پی کے ایم ایل اے سنگیت سوم نے کہا ہے کہ جو بھارت کا خاص طور پر تاج محل ہے اسے وہاں سے ہٹا دینا چاہیے, اسے ریموو کر دینا چاہیے اور اس کی جگہ کوئی اور اچھی کنسٹرکشن کر دینی چاہیے. تو اس کے اوپر ہندوستان ٹائمز نے شدید تنقید کا نشانہ بنایا ہے ایک بار پھر جو بی جے پی کے ایم ایل اے سنگیت سوم ہیں انہیں, اور ان کا یہ کہنا تھا کہ یہ ایک ٹورزم کا اسپاٹ ہے اور اس کے ذریعے بہت زیادہ ریونیو جنریٹ کرتے ہیں, اس کے ذریعے بھارت کی اپنی ایک پہچان ہے. تو یہ جو موصوف ہیں ایم ایل اے صاحب انہیں ایک بار دیکھ لینا چاہیے کہ آپ بات کس تناظر میں کر رہے ہیں, اور تھوڑی سی آپ کو بھارت کی ہسٹری بھی پڑھ لینی چاہیے تاکہ آپ کو پتا چلے کہ تاج محل ہے کیا. کیا کہیں گے آپ پروفیسر صاحب؟
دیکھیے کل بھی اسی پہ بات تھوڑی سی ہوئی تھی,
بالکل
آج بھی اس پہ بات کرتے ہیں. دیکھیے یہ تاج محل جو ہے شاہجہاں نے ممتاز محل کے لیے بنایا تھا اور یہ مغلوں کا ایک یہاں پر عروج رہا ہے جس میں انہوں نے بہت ساری عمارات بنائی ہیں, بہت سارے قلعے بنائے ہیں. مسلمانوں کا جو یہاں پر سلسلہ چلا ہے اس کے خاندانی غلامہ سے قطب الدین ایبک سے لے کر یہ بہادر شاہ ظفر تک ایک 1000 سالہ تاریخ ہے.
صحیح.
اور اس دوران جو بہت سارے ایسی عمارات ہیں جو مسلمانوں کی یہاں پر عروج کی نشاندہی کرتی ہیں, بہت سارے شہر ہیں جو مسلمانوں کی, اب یہ دیکھیں دلی ہی جو دیکھ لیں جس کو مسلمانوں نے بنایا تھا, اور یہ اور بے شمار ایسے شہر تھے جو
احمد آباد ہے جو ابھی تک تاریخی اہمیت رکھتے ہیں.
یہ ٹھیک, ایون کے جو سندھ کا نام ہے جب ہند اور سندھ یہ بھی مسلمانوں کی طرف سے دیے گئے.
بے شک صحیح.
اب یہ جو صورتحال جب تاج محل کی بات آتی ہے, تاج محل انٹرنیشنل جو ہے وہ ہیریٹیج ہے.
بالکل صحیح.
اس کو جو ہے وہ یونیسکو نے انٹرنیشنل ہیریٹیج ڈکلیئر کیا ہے. جس طریقے سے ہمارے آپ کو پتا ہے کہ کامران کی بارادری, شالامار باغ یہ جو ہیں, اور جتنے جس ملک کے اندر انٹرنیشنل ہیریٹیج ہوتی ہے یہ اس ملک کی ذمہ داری ہے کہ وہ اس کی حفاظت کرے. اور یہ بحثیت ریاست انڈیا کی یہ ذمہ داری ہے کہ وہ اس کی حفاظت کرے اور اس کی حفاظت کرنی بھی چاہیے. اچھا اب یہ کہ اس کا انڈیا کو کیا فائدہ ہے اس ہیریٹیج کا, ایک تو یہ ثقافتی ورثہ ہے بین الاقوامی، دوسرا یہ کہ انٹرنیشنل ٹورزم کی بہت بڑی اٹریکشن ہے، اس کو دیکھنے کے لیے لاکھوں لوگ جو ہیں وہ دنیا بھر سے انڈیا کا دورہ کرتے ہیں،
بے شک،
جس سے انڈیا کا ریونیو جو ہے ٹورزم کی انڈسٹری فلورش کرتی ہے، انڈیا کا جو ریونیو ہے وہ بڑھتا ہے، عام لوگوں کو روزگار ملتا ہے، ٹورسٹ جو ہے وہ پیدا ہوتے ہیں. تو یہ انڈیا میرے خیال میں اس کا نوٹس بھی لینا چاہیے اور ایسی سٹیٹمنٹ کو جو ہے وہ اس کو کرب بھی کیا جانا چاہیے.
بے شک آپ نے دوست فرمایا، اس کی مذمت بھی کرتے ہیں ہم، اور جب ایک کلچرل ہیریٹیج ہے تو آپ اسے کیوں صرف اسی وجہ سے کہ آپ ایک متعصبانہ رویہ رکھتے ہیں، ایک آپ کی جو شدت پسندانہ سوچ ہے اسے آپ امپلیمنٹ کرنا چاہتے ہیں تو ایسا نہیں کرنا چاہیے. اور سامنے یہ تھا آج کا عالمی منظرنامہ پروگرام، میں تھا آپ کا میزبان صہیب بن نور، سینئر صحافی پروفیسر سعید احمد صاحب موجود تھے میرے ساتھ، کوآرڈینیشن کر رہے تھے مظہر جاوید، اسٹوڈیو انجینئر محمد فیض بخش، ریسرچر علینا طالب، پروگرام انچارج احمد کمال اور نگرانی اعلیٰ جاوید خان جتن. ابھی آپ 4 بجے خبریں سنیں گے، اس کے بعد پروگرام پیش کیا جائے گا اسپورٹس ورلڈ. اپنا بہت بہت خیال رکھیے گا، اللہ حافظ.